नमस्कार, उज्यालो रेडियो नेटवर्कको कार्यक्रम श्रुति सम्वेकबाट प्राविधिक साथी संघर्ष विष्टसँगै म अच्युत घिमिरेको स्वागत छ। श्रुति सम्वेकको आजको श्रृङ्खलामा म केही कथाहरू लिएर आइपुगेको छु। आज विजय हितानको कथा संग्रह थकित पृथ्वी भित्र संग्रहित केही कथाहरू हामी सुनाउँछौ। हरेक वर्ष अप्रिल 22 पृथ्वी दिवसको रूपमा मनाइन्छ, अर्थात् अर्थ डेको रूपमा। थकित पृथ्वी कथा संग्रहभित्र पनि वातावरणीय चेतका कथाहरू संग्रहित छन्। यहाँ संग्रहित कथामध्ये केही कथाहरू आज समय रहेसम्म हामी प्रस्तुत गर्छौ। कथाकार विजय हितान कविता कथा निबन्ध लेख्नुहुन्छ र यी विधाहरूमा उहाँको वातावरण चेतका सामग्री नै आउने गर्छन्। उहाँ आफू पेसाले पनि वातावरणविद हुनुहुन्छ, बेलायत बस्नुहुन्छ र उहाँको कथा संग्रह थकित पृथ्वीभित्र संग्रहित अब मैले सुरुमा वाचन गर्ने कथाको शीर्षक छ वाञ्चाइमा फक्रेको सयपत्री फूल। एकान्तमा शून्यता पाइन्छ, शून्यता सबैलाई निराश हुँदैन, शून्यतामा जिउन कला चाहिन्छ अनि मात्र रमाउन सक्छ मान्छे। शून्यता कहिले साथी बनेर आइदिन्छ र ऊर्जा थपिदिन्छ जिन्दगीमा। उसले जिन्दगीमा थुप्रै गुमाउनु परेर एकान्तिक हुनु परेको होइन, केही पाएको भए पो गुमाउनु, साथमा केही नभएपछि गुमाउनुको कुनै अर्थ हुँदैन। कुनै दिन सन्तानले वरिपरि घेरेका थिए र आज सबैले छोडेर गए भनेर पनि होइन, यो एकान्त चाहेको। अनि सबै सहकर्मी साथीहरू तमाधम सहर छोडेर विदेश गए भनेर पनि उसलाई एकान्तिकताले सताएको होइन। त्यतिका वर्ष विदेशमा नोकरी गरे पनि सहर बजार सबै छोडेर बाउको पुरानो गाउँको घरमा आएर बस्यो, किनकि उसलाई एकान्त मनपर्थ्यो। एकान्त जीवन गाउँघरको विशेषता नै हो भने पनि हुन्छ। सदियौँसम्म त्यो हिमाल एकान्तमा टल्किरहेछ, त्यो पहाड शून्यतामा उभिरहेछ, त्यो खोला एक्लै बगिरहेछ भने ऊ मान्छे एक्लै भएर के भयो? आज ऊ टोलाइरहेछ तिनै हिमाल पहाड र खोलाको शून्यतामा बग्दै, ती आफ्ना जिन्दगीका पल्टिसकेका पानाहरूलाई फेरि पल्टाउँदै, शून्यतामा बिताउनु परेको जिन्दगीको अर्थ खोज्दै। ट्रेनिङ डेपोट ब्रिगेड अफ गोर्खा टिडिबिजी को रिक्रुट तालिम सिद्धाएपछि प्रसन्न क्विन्स गोर्खा इन्जिनियर क्युजी पल्टनमा भर्ने पर्ने 50 जनामा एक थियो। सेककङ भिलेजको मलाई लाइन्समा 9 महिने तालिमपछि जिटिआरको ड्राइभर गुरुजीले चलाएको कोचबाट शुक्रबारको दिन चुनमुनको पेरुन ब्यारेकमा ऊ उत्रेको थियो। 9 महिना अगाडि ऊ र अरू 300 युवकहरू त्यसरी नै काइताक विमानस्थलमा आरएनएससीको हवाईजहाजबाट झरेका थिए, हङकङको लाउरी बनी परिवारको उज्यालो भविष्य बुन्ने सपना बोकेर। शनिबार र आइतबार 2 दिनको विदापछि सिपाहीबाट स्यापर बन्न फुल स्विङमा कम्ब्याट इन्जिनियरिङको 3 महिने तालिम सुरु हुन्छ। नेपालमै आईएससी पढेर आएको हुनाले त्यो तालिम उसलाई त्यति गाह्रो लाग्ने छैन। प्रसन्नले बर्गन पोचेस र हरियो हातेझोला बिस्ताराको छेउमा राख्यो, मफ्टी ड्रेस फेरेर गोर्खा इन्जिनियरको निलो ट्र्याकसुटमा एकैछिनमा बाहिर भेलाउनु थियो र ए सेक्सनको कोठामा उसँगै अरू 7 जना साथीहरूको पनि बिस्तारा थियो। उसको छेउमा मिल्ने नम्बरी विमल थियो। प्यारोन ब्यारेक वरिपरि भ्रमणको लागि क्युजी र ट्र्याकसुटमा अबको 5 मिनटमा सबैजना बाहिर फलिन, सेक्सन आइसी प्रेमको हुकुम बर्सियो। सबैजना फलिन भए तर राम भने क्युजीको होइन, रिक्रुट कम्पनीको ट्र्याकसुटमा। हुकुम ध्यान दिएर नसुनी काम बिगारेको सजाए प्रेमले उसलाई 10 प्रेसअप र ट्रुपको वरिपरि 10 चक्कर लगाउने आदेश दियो। सजायको पालनापछि लगाउनु पर्ने ट्र्याकसुट फेरेर पुनः लाइनमा उभिएको थियो राम। सन्ध्याकालीन भ्रमणमा फर्किँदा 6 बजिसकेको थियो। डिनरको लागि कुक हाउसमा लाम लागे नयाँ सिपाहीहरू, बासमती चामलको भात, आलुगोबीको तरकारी, पाकचोईको साग, मुङको दाल, सुँगुर र दुम्बाको मासु, सलाद, टमाटरको चटनी, हरियो खुर्सानी अनि फलफुल चट्ट तेर्साइएको थियो। प्रसन्नलाई दुम्बाको मासु र खुर्सानी खुबै मनपर्थ्यो। ड्युटी अफिसर क्याप्टेन सूर्य त्यसै बेला कुक हाउसको भ्रमणमा टुप्लुक्क आइपुगे। टिडिबिजीको खाना मिठो कि क्युजिएको केटा हो भनी उनले नयाँ भाइहरूलाई सोधे। मोलमाल गर्न खप्पिस हिसाबले त्यसै पनि यहाँको खाना मिठो नि साहब भनेर च्याप्लुसी उत्तर दियो। नगराई ठिटा ड्युटी अफिसरको उही प्रचलित पल्टने जवाफ फर्कियो। खानापछि प्रसन्न हरियो मगमा चिया थापेर कोठातिर लेफ्ट राइट लेफ्ट गर्दै फर्कियो। कपबोर्डमा सामानहरू मिलाउँदा मिलाउँदै 10:30 बजेको हुन्छ उसको अलार्म घडीमा। बाहिरबाट लाइट अफ भन्ने ड्युटीवाल गार्डको चिच्चाएको स्वर गुन्जिन्छ प्यारोन ब्यारेकमा। कोठाको लाइट मारेर प्रसन्न झुल टाँगेर विस्तारामा बस्छ। नयाँ पल्टन, नयाँ ब्यारेक र नयाँ वातावरण। अब हुनेवाला स्यापर ट्रेनिङ कस्तो होला? ट्रेनिङ दिलाउने गुरुजीहरू कस्ता होलान्? जे होस्, रिक्रुट कम्पनीको 10 GR को 18 गुरुजीले जस्तो दुःख त दिन्नन् होला। फेरि 7 GR को पिटिआई गुरुजीले जस्तो पौडी खेल्न नसक्दा स्विमिङ पुलमा बाँसको डन्डाले त घोचिन्न होला। 6 ER को कोते गुरुजी र गोर्खा सिग्नलको प्लाटुन सार्जेन्ट भने मजाका थिए। रिक्रुटलाई त्यति दुःख नदिने, अरूले त रिक्रुटलाई मान्छे नगर्ने, कस्तो बैरागलाग्दो थियो है त्यो जिन्दगी। अब त पार गरेर आयो। मनमा यिनै कुराहरू खेलाउँदै एकैछिनपछि ऊ आफ्नो साइड ल्याम्प बुझाएर नयाँ बिस्तारामा सुतेको थियो। अर्को नयाँ जिन्दगी, नयाँ चुनौतीलाई सामना गर्ने सपना बोकेर। त्यो दिन शनिबार थियो। प्रसन्न सोमबार लगाउने खागीको कमिज र ट्र्याम्बल ट्राउजरमा आइरन लगाउँछ। थाहा छैन रातो हो कि सेतो भेस्ट। मर्निङ पिटीमा लगाउने दुवै रङको भेस्ट अनि निलो कट्टुमा पनि आइरन गर्छ। हाई बुट अनि पहेँलो रुमालले पोलिस तलेर टल्काउँछ। 67 स्क्वाडनको हरि ऊभन्दा 1 साल सिनियर, आफ्नो गाउँले भाइ इन्जिनियर्समा आएको छ भनेर प्रसन्नलाई त्यस दिन भेट्न आएको थियो। भोलि प्रसन्न उसँगै बाहिर घुम्न जाँदैछ। उसका दुई नम्बरी प्रेम र विमल सेकेन्ड जीआर तामी क्याम्पमा फेमिलीवाला रहेका आफ्ना मामा माइजूलाई भेट्न जानेछन्। मामा दुईवाला उडेका क्याप्टेन हुन्, सपोर्ट कम्पनीका 2IC। आज र भोलि दुई दिन मात्रै हो घुमघाम गर्ने। ट्रेनिङ सुरु भएपछि त असारको 15 हुन्छ, सास फेर्ने मौकै हुँदैन। आइतबार कुक हाउसमा न त ब्रेकफास्ट पाक्थ्यो न लन्च, तर पाक्थ्यो ब्रोन्च। ब्रोन्च ब्रेकफास्ट र लन्चको बीचको समयमा पकाइन्थ्यो। ब्रेकफास्टभन्दा धेरै र लन्चभन्दा हल्का खाना। आइतबार ब्रेकफास्ट नपकाइए तापनि चिया मात्रै बिहान 6 बजे कन्टेनरमा उपलब्ध हुन्थ्यो। प्रसन्न च्याम्पियन रिक्रुट चड्के सिपाही मध्येमा गनिन्थ्यो। सानो थर्मस बोकेर कुक हाउसबाट चिया लिएर गुरुजी अनि आफ्नो सेक्सनका नम्बरीहरूलाई बाँड्नु उसको बिहानको दिनचर्या थियो। त्यो आइतबार हरि गुरुजी उर्फ उसको गाउँले दाइले काउलुन र पारी हङकङको वाञ्चाई घुमाउने लग्ने छन् भनेर बिहानै प्रसन्नलाई निद्राले छोडेको थियो। ऊ र हरि गार्डरूमको इनआउट बुकमा आफ्नो नाम र बाहिर लगेको समय 12:45 दर्ता गराउँछन्। गार्ड कमान्डर गुरुजीले दुई भाइको आज टाढेको साइज जस्तो छ नि भनी जिस्काउँछन्। आज प्रसन्नलाई वाञ्चाईतिर रेके पेट्रोल लग्ने हरिले पनि जिस्किँदै भनेको थियो। 32 गार्ड 2IC गुरुजीले पनि आदेश दिइहाल्यो। त्यति नै बेला दुश्मनको सम्पूर्ण विवरण ल्याएर आउनु नि। उनीहरू 52 डबल डेकर बसमा क्यासलफिक रोड भएर वाञ्चाईतिर लागे। जनवरीको महिना भए पनि कमाइलो थियो। हरिले बसमा बस्न साथै रेभन चस्मा लगायो। उसको 99 क्यारेट सुनको सिक्री पनि झल्किरहेको थियो घाँटीमा। एकैछिनमा बसले चुनवान एमटिआर स्टेसनमा जारिदिन्छ। चिम्सा चुईमा सुरुङ्गे रेलबाट उत्रेर बाहिर निस्केपछि ऊ त्यो चुकिङ्गम मेसिन हो, त्यो काउलुन पार्क हो, ऊ त्यो पेनेन्सुला होटेल हो, त्यो एक्जिबिसन सेन्टर हो भन्दै सेक्सन कमान्डरले आफ्नो सेक्सनलाई बेटल ड्रिलभन्दा अगाडि मोडेल बनाएर अर्डर सुनाए जस्तै हरिले प्रसन्नलाई भनेको थियो। क्यान्टोन रोडको सबैबाट चिम्सा चुईको स्टार फेरि नजिकै निस्केपछि त्यो दाइनेको सेन्ट्रल हो, बायाँको कजुए बे, यो भिक्टोरिया हार्बर तरेर ऊ त्यो पारीको सेन्ट्रल प्लाजे पछाडिको वाञ्चाई भन्ने ठाउँमा हामी जाने हो। हरिदाईले फेरि एक सिपाहीलाई डिफेन्समा ट्रेन्च खनेर बस्दा उसको आर्क अफ फायर दिए जस्तै गरेर त्यस दिनको मुख्य मिसन के थियो बताएको थियो। प्रसन्न त्यति बेला 5 फिट 7 इन्च अग्लो, फौजी पोस्ट र कडा एक्सर्साइजले पेटमा 6 प्याक छरितो मिडल बिल्ड शरीर भएको 20 वर्ष छिटो थियो। उडेको चरा पनि समात्ने जोश थियो उसमा। कुन युवकलाई जिन्स र टी सर्ट मन पर्दैन र, तर के गर्ने, गोर्खाली कायदाले गर्दा लगाउन मिल्ने थिएन। खैरो पत्लुङ र आकाशे रङको हाफ कमिज, कालो जुत्ता र कालै मोजामा स्मार्ट क्याजुअलमा थियो ऊ। नम्बर 1 चाइनिज हजामले काटिदिएको क्रुजकट बाललाई ब्रायल क्रिम लगाएर दाहिनेतिर ढल्काएको थियो। पारीबाट फेरीमा आएका सबै यात्री ग्वारग्वार्ती झरेर वारीका यात्रुहरू फटाफट चढे। तिरिरी सिट्ठीको साथ फेरीको ढोका रस्सीको घिर्लिङले माथि तानेर बन्द गरियो। कालो मुस्लो धुवा चिम्नीबाट छोड्दै ढलक ढलक अगाडि बढ्यो। भिक्टोरिया हार्बरको छाललाई पन्छाउँदै वानचाईतिर 3 रोटी मध्ये एउटी गहुँगोरी केटीसँग आँखा जुद्यो प्रसन्नको। हरिगुरु हेर्नुहोस् त, त्यो पिङ्क टी सर्ट लाउने केटीले हामीलाई कसरी हेरे कि, हरिलाई कोट्याउँदै उसले भनेको थियो। चिनानी जस्तै देखिन्न नि, सबैजसो विदेशी मात्र देखिने फेरीमा उक्त केटी हङकङको चिनानी हो कि विदेशी भनी छुट्याउन नसकेर उसले आश्चर्य व्यक्त गर्यो। चिनानी जस्तै देखिनेले त हामीलाई हेर्दै हेर्दैनन् नि प्रसन्न भाइ, हरिदाईको टिठ लाग्दो उत्तर थियो। क्याम्पस पढ्दा खुबै आँखा लगाएर आइयो कि क्या हो तरुणीहरूलाई, हरिले जोक गर्दै भनेको थियो। कुकुर खाने क्यान्टोनिज भाषा तिनीहरूले नबोलेर अङ्ग्रेजी बोलिरहेका हुँदा तिनीहरू विदेशी नै हुन् भन्ने उसलाई लागेको थियो। उसका भैँसालु आँखा ती केटीहरूबाट अन्त जानै सकेन। पर्खालभित्रको महिनौको जिन्दगीमा त्यस्ता राम्री तरुणी देख्ने कुरै भएन नि। पारी हङकङका गगनचुम्बी भवनहरू र पछाडिको अग्लो भिक्टोरिया पिकले पनि उसलाई वास्तै नगरेको जस्तो भान हुन्थ्यो। त्यतिखेर फेरि वानचाईमा अवतरण भइसकेको थियो। बाटोको दायाँ बायाँ पब, डान्स बार, डिस्को, रेस्टुरेन्ट जताततै झिलिमिली। रक्सीमा माथेका जोडीहरूको र लाइभ म्युजिकको कोलाहल, नियोन लाइटमा सजिएको वानचाईको नाइट लाभ, वाउ, सिपाहीले यस्तो दृश्य कहिले देखेको थिएन। गजब छ यार हरिगुरु यहाँको दृश्य, प्रसन्नले छक्क पर्दै भनेको थियो। पुसुकेटमा म्याडोनाको लाइक अ भर्जिन गीत थर्किरहेको थियो। अँध्यारो अँध्यारो चमाक चमक बिजुली चम्के जस्तै रङ्गीबिरङ्गी बत्तीहरू चम्किरहेका थिए। प्रसन्नको कान चर्को म्युजिकले सनवाई रेन्जमा गोली हान्दा भन्दा बढ्ता फुट्ला जस्तो भए पनि राम्रा राम्रा तरुणीहरू देखेर खुबै रमाएको थियो। एक पाइन्ट सान मिगल बिगेयरको चुस्की लगाउँदै बारको छेवैमा उभिएर अरूहरू नाचेको रमिता हेर्दै थियो। एउटा पिङ्क लगाउने केटीले पिछडिबाट हेलो ब्रदर कस्तो छौ, मैले अघि तिमीलाई फेरीमा देखे जस्तो लाग्छ नि प्रसन्नलाई भनिन्। हो मलाई पनि यस्तै लाग्यो होला, उसले रसिलो जवाफ दियो। यो गाना मनपर्छ भने के तिमी मसँग नाच्न सक्छौ भनेर केटीले अफर गरे। यतिखेर म्युजियम बदलेर रिल आस्लेको नेभर गना गिभ यु अप कन्किरहेको थियो। हातमा डोर्याउँदै त्यो ठिटीले प्रसन्नलाई तानेर स्टेजमा नाच्न लगे। उक्त गाना सिद्धिएपछि दुवैजना बारको छेउमा आए। प्रसन्नले उसलाई एउटा रेड वाइन किनिदियो। तिम्रो नाम के हो सोध्न सक्छु? वेत अर्थात् पुरा नाम एलिजाबेथ। तिम्रो नि प्रसन्न, तिमी हङकङे चाइनिज त होइनौ? नै होइन, आफू नि, म पनि होइन, म नेपालबाट आएको। तिमी हङकङमा के गर्छौ? हस्पिटलमा नर्स। तिमी नि? म ब्रिटिस आर्मीको सिपाही। कसरी नेपाली भएर ब्रिटिस आर्मीमा? गोर्खाली भन्ने सुनेकी छौ? लामो इतिहास छ, फुर्सदमा अरू कुनै दिन व्याख्या गरौँला। तलब त मस्तै होला है त्यसो भए। हुन्छ, महिनाको 3-4 हजार हुन्छ। अस्तित्वको सवाल थियो दुवैजनाको। एउटाले आफ्नो पेसा र अर्कोले आफ्नो तलब बढाइ चढाइ गरेर भनेका थिए। आफ्नो स्ट्यान्डर्ड गिरेको कसले देखाउन चाहन्छ र यस दुनियाँमा? मै हुँ भनेर स्वाङ त गर्नै पर्यो। अझ एकचोटि ती जोडी नाचेपछि हरिले अब लाग्नुपर्छ नत्र बेड चेकमा पर्न सकिन्छ भनेर प्रसन्नलाई अत्याएको थियो। तिनीजना वानचाई एमटिआर स्टेसनमा पसेपछि अर्को आइतबार वेथको बर्थडेमा भेट्ने बाचा गरेर छुटिएका थिए। छुट्टिने बेलामा वेथले उसलाई अँगालोमा हालेर एक मिठो चुप्पा दिएकी थिए। उसको बैंस त्यतिखेर सयपत्री फुल झैँ फक्रेको थियो। उसलाई थाम्न साह्रो परेको हरिले महसुस गरेको थियो। प्रसन्नको यो केटीसँगका जिन्दगीको पहिलो नजिकको हेलमेट थियो। के नेपालमा भए यसरी एकै दिनमा कुनै केटीसँग यति नजिक पाइन्थ्यो? ऊ मनभित्रभित्रै गुन्दै चुनवान एमटिआर स्टेसनबाट ओर्लेको थियो। के नेपालमा भए यसरी एकै दिनमा कुनै केटीसँग यति नजिक पाइन्थ्यो? रातो मिनी बसले हावाको बेगमा क्लासलपिक रोड हुँदै प्यारोन ब्यारेकको गेट अगाडि जारी दियो। दुवैजना गार्ड रुममा 10:30 केही मिनट अगाडि पुगेर इन आउट बुकमा आफू भित्रिएको दर्ता गरे। ब्यारेकका कोठाहरूका लाइट अफ भइसकेका थिए। कोठामा भित्रिँदा कमलको साइड ल्याम्प बलेको थियो र जुत्ता टल्काउँदै थियो। सोम सुतेको छैन अझै? छैन यार, दिउँसो मारामार बास्केटबल गयो अनि फलोड बाई कुखुराको मेसिङ। वानचाई भ्रमण कस्तो रह्यो त आफ्नो? बेस नि, मजा आयो सोम, बियर खाइयो, एउटी ठिटीसँग नाचियो। भोलि पिटीमा साह्रो पर्ने भयो नि त्यसो भए। हेरौँ साँच्चै रातो कि सेतो भेस्ट्री? आइसीली रातो भने जस्तो लाग्यो। अनि नि सोम, अर्को हप्ताको हुकुम हेरियो होला गरे? भोलि बिहान पिटीपछि जिएमको ब्यारेक इन्स्पेक्सन र मास्टर परेड। स्त्री लगाइसकेको छु, बुट टल्काइसकेको छु, लु गुड नाइट सोम। पिटी परेडपछि प्रसन्न लगायत सम्पूर्ण 39 ट्रेनिङ पार्टी ब्यारेट टोपी हाई बुट खाकीको कमिज ट्यामेल ट्राउजरमा आआफ्नो बिस्ताराको छेउमा उभिएका थिए। बुट पोलिस लगाएर टलक्क टल्केको हाइलाइन्ड सुज हाई बुट अनि सेतो पिटी जुत्ता बिस्ताराको तल भुइँमा छ। स्टिल झुस र ब्रासोले मोलेर टलक्क टल्काइएको ड्रिल खेल्ने कुकुरी र त्यसको दाब बिस्तारामा तिर्सिएको छ। खैरो गोर्खा हेट सिरानीमाथि सजिएको छ। जिएमलाई पर्खिने क्रममा हिजो वेतसँग नाचेको उसको आँखा अगाडि घुमिरहेको छ। वेतलाई अलिक बेर अँगालोमा राखेको भए नि हुन्थ्यो नि भनेर उसको मन नसुर्ताएको पनि होइन। इन्स्पेक्सन राम्रो भएको थियो। जिएम साहबले सबैलाई स्याबास दिएका थिए। त्यस दिनदेखि कम्ब्याट इन्जिनियर्सको तालिम सुरु भयो। तालिममा इन्जिनियरद्वारा इन्जिनद्वारा चालित डुङ्गा चलाउने, एमजिसी र बेली ब्रिज पुल हाल्ने, विस्फोटक पदार्थ प्रयोग गरेर दुश्मन आउने पुल र बस्ने बङ्करहरू भत्काउने, माइन जमिनमा रोपेर दुश्मन र तिनका ट्याङ्कलाई पड्काउने र दुश्मनले रोपेका माइनलाई उखेलेर फ्याल्ने, निर्माण कार्य गर्ने र निर्माण कार्यमा प्रयोग गरिने औजार, गैँती, बेल्चा तथा मेसिनहरू चलाउने, खानेपानी प्रशोधन र वितरण गर्ने जस्ता युद्धभूमिमा इन्जिनियर पल्टनले निभाउनुपर्ने जिम्मेवारीहरू सिकाइनेछ। आउने आइतबार म तिम्रो बर्थडे पार्टीमा ताइमो सान डाँडामा आउन नभ्याउने भएँ गार्ड ड्युटी परेकोले, नाफीको फोन मार्फत प्रसन्नले वेतलाई खबर दिएको थियो। बर्थडे कार्ड र सानो उपहार हरिदाली लगेर गइदिने भयो। दिनहरू बित्दै गए। तालिमको मारामारले गर्दा उनीहरूको फाटाफुट्टा बाहेक त्यति भेट हुन सकेन। फाइनल एक्सर्साइजको दौरानमा साइकुङबाट एकचोटि जङ्गल युनिफर्म र क्यामो क्रिज तलेको अनुहारमै सार्वजनिक टेलिफोन बुथबाट वेतलाई फोन घुमाएको थियो। तालिम भ्याइयो, एक हप्ताको बिदा हुन्छ, अर्को सप्ताहन्तमा भेट्छु। फाइनल एक्सर्साइज खुबै गाह्रो लागेको थियो। रातभरि माइन्ड ब्रिचिङ गरी बिहान पख एसल्ट बोट चलाएर समुद्र तरेपछि एउटा खोल्सामा एमजेबी ब्रिज हाल्नुपर्ने थियो एनबिसी पोसाकमा। त्यति बेला उसलाई महसुस भएको थियो इन्जिनियर पल्टनलाई किन हली पल्टनको उपनामले चिनिन्छ भनेर। एमजिबी लगाउँदा लगाउँदै दुश्मनको एट्याकलाई सेक्सन बेटल ड्रिल गर्दै प्रतिकार गर्नु परेको थियो। एक इन्फेन्ट्री कसाई पल्टनको भूमिका पनि निभ्याउँदै उता डेमोलिसन गर्दा गर्मीले गर्दा पसिनाले लुथ्रुक्कै, यता एम्बुस थापेर बसिरहेको बेला पानीले चुटेर हरिबिजोक। त्यति बेला उसले बाउको बिहे देखेको थियो अनि सोचेको थियो किन लाउरे भएर आएछु नेपालमा आमा बाला ठग्दै खाँदै नबसेर। त्यो छोटो समयमा उनीहरूको माया एक आपसमा काँक्राको झ्याङ जस्तै झाङ्गिएर गयो। शनिबार आरएसएमको फटिकमा झार काट्दा पनि वेत, आइतबार मन्दिर परेडमा भजन गाउँदा नि वेत, ड्रिल खोल्दा नि वेत, कक्षामा थ्योरी सिक्दा नि वेतलाई सम्झन्थ्यो। उसको नाममा इसु भएको एसएलआर बन्दुक जत्तिकै प्यारी भइसकेकी थियो वेत। तर दुर्भाग्यवश प्रसन्न कम्ब्याट इन्जिनियर्स तालिमपछि 69 स्क्वाडन बेलायतमा सरुवा हुनु पर्यो। बेलायत आएपछि महिनौसम्म दुईजनाको चिठीपत्र खुबै चल्यो। त्यो प्रेममा फसेर भनौँ या जाना जानी, प्रसन्नले उसैलाई विवाह गर्ने अठोट गरिसकेको थियो। वेथले पनि मन्जुरी दिएकी थिए। तर बुझ्दै जाँदा गोर्खाली कायदाले गर्दा विदेशी केटी विवाह गर्न सक्ने स्थिति थिएन। विवाह गर्नु परेमा फ्यामिली पर्मिसन नपाइने, नोकरी नै छोड्नुपर्ने अवस्था आउँथ्यो। तर ऊ युके पोस्टिङ गएको एक वर्षपछि के भएर हो के वेथको पत्र अचानक आउन छोड्यो? प्रसन्न पागल हुन मात्रै बाँकी थियो। त्यतिका भिडमा पनि उसलाई एक्लो महसुस भइरहेको थियो। सायद जिन्दगीमा अब एक्लै बाँच्नुपर्छ भन्ने सोच बनिसकेको थियो। उसको पहिलो छुट्टी जाने दिन पनि आयो। गुरुङको छोरो प्रसन्न, सविता हङकङकी भान्जी, गोर्खा स्कुल पढेर नेपाल गएपछि नर्स गरेकी फुपूकी छोरी, फर्स्ट सेकेन्ड जीआरको डब्ल्युओ टुफो पाजु प्रसन्न पहिलो छुट्टी जाँदा तिनैलाई विवाह गर्नुपर्छ भनेर मरिहत्या गरेका थिए आमाबाले। तर प्रसन्नले विवाह गर्न आफ्नो उमेर अझै नपुगेको बहाना बनाएको थियो। छ महिने छुट्टीपछि तीन वर्ष हङकङमा बिताए उसले, तर वेथको अत्तोपत्तो लागेन। उसले अन्तिम पत्रमा कोरेकी थिए, सुर्ता नगर्नु, एकदमै टाढाको माया भयो, तिम्रो सिन्दुर पहिरिने रहर हुँदाहुँदै पनि के गर्ने, तिम्रो पल्टन गरेर हाम्रो बाधा भनेर उभियो, तैपनि म तिमीलाई कहिल्यै बिर्सने छैन, माया गरि नै रहनेछु। यसो हुँदाहुँदै दोस्रो छुट्टी पनि जाने बेला भयो। फुपुकी छोरीलाई सेक्स जीआरको 64-वालाले उडाइदिइसकेको थियो। त्यो थाहा पाएर उसको मुटु चिसिक्क भएको थियो। उसका सबै नम्बरी विवाह गरेर फेमिलीवाला भए। ऊ मुग्लिने बस्यो। सबैका एक दुई छोराछोरी भइसके। गोल्डन हार्टको बीचमा भएको नम्बरी भेलामा विमलले उसलाई जिस्काएको थियो, हेरेर यो बुढो कन्या केटालाई भनेर। उसको मन खिन्न भएको थियो। सत्य, यदि वेथलाई विवाह गर्न पाएको भए आज ऊ पनि अरू नम्बरी जस्तै फेमिली लाइनमा रमाइरहेको हुन्थ्यो, एन्लोङ बजार श्रीमतीसँगै सपिङ गर्न जान्थ्यो। तर वेथले धोका दिएर भनौँ या पल्टन घरको कायदाले जिन्दगीभरि एक्लै बस्ने मनसाय बनाएको अरूलाई के थाहा। अनि एक विदेशी केटीसँग विवाह गरे नोकरीबाट नै हात धुनुपर्ने गोर्खे कायदाले उसलाई रुष्ट बनाएको कुरा दुनियाँलाई के थाहा। कुनै बेला जाब लाउरी नोकरी हापेर वेथलाई विवाह गरी नेपालमा गएर घरजम गरी बस्ने मनसाय पनि नआएको होइन। तर यिनै दोधारमा अल्झँदा अल्झँदै पिएसबिसी कोर्स गर्न ब्रेकन सरुवा भएको थियो। त्यसपछि चटक्कै सिपाही नै ठहरियो। वेथसँगको बिछोड उसको आर्मी करियरमा बाधा भएन। ऊ प्रमोसनको कुड्किला चढ्दै एक दिन गोर्खा क्याप्टेन भएर निवृत्त भएको थियो। मान्छेहरू भन्छन् उसको शेषपछि पेन्सन खाने कोही भएन। वैद्यको भए कोही सायद जिन्दगीभर रोइरहन पो पर्थ्यो कि के थाहा। एक्लै भएर के भयो र एकान्त सँगसँगै बाँच्न सकेपछि जिन्दगीभरि प्रसन्न पूर्ण आनन्दमा डुबेको छ जस्तो सबैले महसुस गरेका छन्। जिन्दगीका मोडहरूमा कति आए कति गए, ठूला ठूला ताइफुनहरू, तर प्रसन्नले त्यस वाञ्चाइमा फुलेर फक्रेको सयपत्री फुललाई आजसम्म पनि जोगाइराख्न सकेको छ। यो कथाको शीर्षक थियो वाञ्चाइमा फक्रेको सयपत्री फूल। मैले कथाकार विजय हितानको थकित पृथ्वी कथा संग्रहबाट यो कथालाई वाचन गरेको थिएँ। यसै संग्रहभित्र संग्रहित अर्को कथा लिएर केही बेरमा आउनेछु। उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम श्रुति सम्वेकमा तपाईँलाई फेरि स्वागत छ। श्रुति सम्वेक तपाईँ अहिले उज्यालो रेडियो नेटवर्क काठमाडौँसँगै देशभरिका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ सुनिरहनु भएको छ। उज्यालो online.com र मोबाइलमा उज्यालोको एप्लिकेशन UJYAALO उज्यालोबाट पनि तपाईँ यो कार्यक्रम प्रत्यक्ष सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। आजको श्रुति सम्वेकमा हामी कथाकार विजय हितानको कथा संग्रह थकित पृथ्वीभित्र संग्रहित कथाहरू प्रस्तुत गरिरहेका छौं। अब यसैभित्र संग्रहित अर्को कथाको वाचन हुन्छ। शीर्षक छ गौरीको मलामी। आज आइतबार 29 अप्रेल 2012 विक्रम कार्यालयको हप्ताभरिको कामबाट थकित भएर एक कप तातो कफी पिउँदै बीबीसीद्वारा प्रत्यक्ष प्रसारित पशुपक्षीको कार्यक्रम स्प्रिङ वाच हेर्दैछ सोफामा पल्टेर। अप्रेल महिना सिद्धिन लागे पनि बेलायतमा जाडो अझै निक्लेको छैन। रात छोटिएर दिन लामो हुँदै गरे पनि तुवालोमा लपेटिएको छ बेलायत। बाहिर चिसो स्याट चले पनि विक्रमको घर हिटरमा रापिएर न्यानो छ। आस्था सुपरमार्केटबाट बजार गरेर आएपछि विक्रमकी श्रीमती फ्रिजमा सामानहरू मिलाउँदै बेलुकाको खाना पकाउने तयारीमा छिन्। जेठो छोरा दिउँसैदेखि आफ्नै कोठामा कम्प्युटरसँग व्यस्त छ। सानो छोरा उसको मनपर्ने थोमस र साथीहरू भन्ने रेलगाडी खेलौनासँग खेल्दैछ। बैठक कोठाको भित्ताका अरूका घरमा झैँ आफ्ना बाबुबाजे र परिवारका तस्विर सजिएका छैनन्। बरु झुन्डिएका छन् अति नै दुर्लभ मानिने जन्तुहरू। उत्तरी ध्रुवमा पाइने सेतो भालु, एसियाली हात्ती, अफ्रिकी चिम्पान्जी, नेपालमा पाइने एकसिङ्गे गैंडा, त्यसरी नै भित्ताको बीचबीचमा सजिएको छ एक टाटे पाङ्ग्रे सुन्दर अनि सोडिम देखिने बाघ प्यान्थर टाइगर्स। विक्रमलाई सारा तस्विरहरूमध्ये बाघको तस्विरलाई एकदमै परिचित लाग्छ र किन हो कुन्नी टोलाएर सधैँ हेरिरहन मन लाग्छ। आज उसलाई त्यो बाघ सजीव बनी तस्विरको चौखटबाट भर्खरै हाम फालेर सोफामा आइबस्छ कि घरमा पालेको बिरालो जस्तै भन्ने लागेको छ। किनभने चार वर्ष भयो त्यस बाघसँगको सम्बन्ध। आज उसलाई बाउछोरीको नाता गाँसिएको महसुस भइरहेछ। अचानक मोबाइल फोनको घन्टीले उसको एकैछिनको मौनता भङ्ग भयो। आजै हो सन् 1961 विश्व वन्यजन्तु संरक्षण कोष WWF स्थापना भएको दिन, जसको मुख्य उद्देश्य थियो लोप हुन गइरहेका वन्यजन्तुहरूको संरक्षण गर्नु। यसले नेपालमा हात्ती, भालु, बाघ जस्ता लोप हुँदै गइरहेका जन्तुलाई बचाउन मद्दत गरेको वर्षौं भयो। विक्रम बेलायत आएपछि वन्यजन्तु कोषको सदस्यता ग्रहण गरेर थुप्रै पर्यावरण केन्द्रित आन्दोलनमा लागेको छ। मानिस मात्र होइन, वन्यजन्तु र रुख बिरुवाको पनि समान अधिकार छ बाँच्न यस पृथ्वीमा। मानिस अरू प्राणीभन्दा विकसित र हतियार सम्पन्न छ भन्दैमा जथाभावी बोट बिरुवा काट्न र जन्तु जनावर मार्नु हुँदैन भन्ने विक्रमको मान्यता। उसले चितवन राष्ट्रिय निकुञ्जमा रहेकी एउटी बघिनीलाई महिनाको 5 पाउन्ड करिब 700 रुपियाँ दिएर पाल्न मद्दत गर्दै आएको 4 वर्ष भयो। त्यो रकम वन्यजन्तु कोषको खातामा सिधै जम्मा हुन्छ। अरूले मान्छेका छोराछोरीलाई पाल्छन्, तिमीले जन्तु जनावरलाई? तिमी कस्तो मान्छे? उसका साथीभाइहरूले बेला बखत प्रश्न नगरेका पनि होइनन्। मानिसभन्दा जनावर प्यारो लाग्ने विक्रमलाई विवाह गरेको 20 वर्ष पुगिसक्दा पनि छोराछोरी नजन्माएको देख्दा उसका आफन्तहरू, विशेष गरेर आमाबा र सासू ससुरा आश्चर्यमा पर्छन्। सन्तान हुन नसकेर हो कि बनाउन नचाहेर हो? त्यो रहस्य कि त विक्रम दम्पतिलाई थाहा होला, नत्र भने भगवान्लाई। हिजोको छोटो फोर्नो वार्तालापपछि आज विक्रमलाई अकस्मात नेपाल उड्नु परेको छ। कारको लामो राजमार्ग यात्रापछि चेक इन हुने समयभन्दा 3 घण्टा अगाडि पुगेको छ ऊ लन्डनको हित्रो विमानस्थल। टर्मिनल 4 कतार एयरलाइन्सको टिकट लिएर एक पङ्क्तिमा उभिएको छ। अति नै भिड भए पनि अध्यागमनको द्वारबाट यात्रुहरू अनुशासित तरिकाले लाम लागेर आफ्नो राहदानी देखाउँदै भित्रिँदैछन् भन्सार छुट पसलहरूतिर। बेलुका छिट्टै अँध्यारो हुन्छ बेलायतमा, तर विमानस्थलभित्र चमेनागृह, भोजनालय, भन्सार छुट दोकानहरू र भित्तामा टाँसिएका विज्ञापनका पाटीले झिलिमिली छ। विमानमा बसेर हिजो उसको मोबाइल टेलिफोनमा आएको समाचारलाई सम्झिँदै च्यालबाट बाहिर आँखा लगाउँछ। आज बादलले निस्साम लन्डन ढाकेको छ, आकाश चुङ्ला चुङ्ला गरेको छ। उसले पत्याउनै सक्दैन हिजोको आजै ऊ नेपालतिर प्रस्थान हुनुपर्छ भनेर। विमान हावाको गतिमा बादलभित्रबाट आकाशिँदै थियो। विक्रमको बेलायत आएको 5 वर्षपछिको यो पहिलो नेपाल यात्रा हुनेछ। यसअघि नेपाल नगई नहुने अवस्था सिर्जना नभएका होइनन्, तर पनि ऊ गएन। गत वर्ष आफूलाई जन्मदिने बुबाको स्वर्गारोहणमा समेत उसले नेपाल जाने मन गरेन। त्योभन्दा पहिला बालक अवस्थामा कखरा सिकाएर शिक्षाको ज्योति बालिदिने आफ्नै बाजे मर्दा पनि ऊ नेपाल गएको थिएन। लन्डन जस्तो अति विकसित अर्थतन्त्र भएको सहरमा कार्यव्यस्तताले नभ्याएर हो कि चिसो भुइँमा सुतेर बिताइने 13 दिने बाउको क्रिया अमूल्य समयको बर्बादी जस्तै ठानेर हो ऊ नेपाल जान सकेन। एक व्यापारीलाई 13 दिन नेपाल बन्द भएर घाटा लागे जस्तै, पाश्चात्य जीवनबाट प्रभावित भएर होला। एक छाक नुन बिनाको भोजन गरेर बाजेको लामो क्रियामा संलग्न हुनु अपराधीलाई सजाय दिए सरल लाग्थ्यो। त्यतिका दिनहरू लन्डन जस्तो व्यस्त सहरमा कहाँबाट निकाल्नु? विक्रमको यस्तो व्यवहारप्रति हिन्दू धर्ममा आस्था राख्ने आफन्तहरूले खेद प्रकट गरेका थिए। उसले आफैलाई प्रश्न गर्थ्यो किन इसाई धर्ममा जस्तै एकै दिनमा काज क्रिया सकिँदैन हिन्दूहरूको? त्यसैले होला 13 दिनसम्म एउटा परिवार अनुत्पादक भएर बस्दाको परिणाम हामी नेपालीको गरिबी, फेरि महँगो हवाईजहाजको भाडा तिर्न सक्नु छ लन्डनबाट काठमाडौँको। विक्रमले त्यति बेलाको नेपाल यात्रामा लाग्ने खर्च बराबरको रकम चिम्पान्जी संरक्षणमा दान दिएर आफ्नो पर्यावरणप्रतिको निस्वार्थ त्याग दर्शाएको थियो। उसले ग्रिनविच विश्वविद्यालयमा पर्यावरण सम्बन्धी अध्ययन गर्दा चिम्पान्जी तान्जानियामा पाइने लोपोन्मुख बाँदरको एक प्रजाति हो, जसलाई जेन गुडवालले 25 वर्षसम्म अध्ययन गरेकी थिइन् भनेर जानेको थियो। चिम्पान्जीको 98% डिएनए मानिससँग मिल्दछ भनेको कुरा किताबमा पढे पनि चिम्पान्जीको बुद्धि मानिसको जति नभएकाले उक्त बनाइमा विश्वास थिएन उसको। विमानमा बेलुकीको खाना खाइसकियो। सबैजना सुतुन भनेर होला बत्ती निभाइयो। विक्रम पनि आराम गर्ने तर्खरमा कम्बलमुनि टाउको छोपेर आँखा चिम्म गर्छ, निधाउन सक्दैन। हिजो वन्यजन्तु कोषकी त्यस कर्मचारीले मोबाइल फोनमा गौरीको निधन भएको वार्तालापको सम्झना गर्छ। सुरुमा त उसले विश्वासै गरेन गौरीको मृत्युप्रति। नेपाली सेनाले र वनपालेले 24 घण्टा सुरक्षा दिने निकुञ्जमा कसरी गौरीको निधन भयो? प्राकृतिक कारणले हुन गयो कि चोर सिकारीले? विक्रमलाई खुल्दुली लाग्नु स्वाभाविकै हो। अनि सम्झिन्छ 4 वर्ष अगाडि विश्व वन्यजन्तु कोषले पठाइदिएको गौरीको बाल्यावस्थाको तस्विर। कति सुन्दर थिए है गौरी त्यति बेला। आफ्नै बाबुबाजे मर्दा नजाने तर एउटा जाबो जनावर मर्दा नेपाल जाने विक्रम अचम्मको मान्छे। छिमेकीले कुरा काटेका हुँदा हुन् बाघलाई सधैँ एक हिंस्रक जनावरको रूपमा देख्ने मानिसहरू परिस्थिति कालमा यसको महत्त्व कस्तो हुन्छ थाहा पाउँदैनन्। अनि त कसरी विक्रमको यस कार्यलाई उचित ठानन्? प्रकृतिको आहारा सिक्रीमा बाघको उच्च स्थान हुन्छ, आफूभन्दा तलका जन्तुहरूलाई खाएर एक वासस्थानको परिस्थिति काललाई सन्तुलनमा राख्न बाघ जातिले ठूलो भूमिका खेलेको हुन्छ। तर कमैले बुझ्दछन् कि अत्यधिक मानव जनसङ्ख्याले पर्यावरणलाई खलबलाएको हुनाले मानिसको अस्तित्व जोगाउन पहिला पर्यावरणलाई संरक्षण गर्नुपर्छ भन्ने अभियानमा लागेको विक्रमलाई धन्य हो। यस धरतीका 7 अरब राक्षसी स्वभावका हामी मानिसहरूलाई एउटा पृथ्वीले जेनतेन पालिरहेछ। यदि जनसङ्ख्यामा नियन्त्रण हुन नसकेमा एउटा पृथ्वीले थाम्न नसकी विनाशको बाटोतिर हामी धकेलिन केही बेर छैन। त्यसैले त जनसङ्ख्या वृद्धि दर रोक्न विक्रमको एउटा उग्र विचार छ। ऊ भन्ने गर्छ अफगानिस्तान, इराक, कोसोभो, फोकल्यान्ड, ब्रोनियो, भियतनाम, कोरियामा जस्ता सानातिना युद्धहरू हुँदै गर्नुपर्छ। दोस्रो र पहिलो विश्वयुद्ध जस्ता ठूला युद्धहरू दोहोरिनुपर्छ। अनि सिरिया, लिबिया र रुवान्डामा जस्ता गृहयुद्ध भइ नै रहनुपर्छ। यस्ता युद्धहरूमा मानिस मात्र नमरेर जन्तु जनावर र तिनका वासस्थानहरू पनि नष्ट हुन्छन्। गोला बारुदले भन्ने तितो सत्यलाई पनि विक्रम नकार्न सक्दैन। सन् 2002 पंक्षीबाट सर्ने सार्स महामारी आउनुपर्छ जसले मानिसको जनसङ्ख्यामा सन्तुलन ल्याउँछ। एड्सको प्रकोप रहिरहनुपर्छ र यसको विरुद्धमा खोप या दवाईको आविष्कारप्रति विक्रम भिन्न मत राख्छ। परिवार नियोजनका साधनहरू, ढाल र गर्भनिरोधक दवाईका चक्कीहरूले जनसङ्ख्या नियन्त्रण हुनेवाला छैन भन्ने विचार छ उसको। यिनै विचारूपी छालहरूसँग 14 घण्टा जति खेल्दा खेल्दै विक्रमको हवाईजहाज कतारको दोहा हुँदै काठमाडौँ विमानस्थलमा अवतरण भइसकेछ। विक्रम जहाजबाट उत्रेपछि मधुरो बिजुलीको प्रकाशमा लपेटिएको अध्यागमन कक्षमा प्रवेश गर्यो, जहाँ नेपाली लगायत युरोपेली पर्यटकहरूको ठूलो घुइँचो थियो। शान्त देखिने विदेशीहरू एउटा छुट्टै पङ्क्तिमा उभिएका थिए। हतारमा देखिने नेपालीहरू 3-4 पङ्क्तिहरूमा तछड मछड गर्दै लाम लागेका थिए। विक्रम पनि नेपाली राजधानी लेखिएको पङ्क्तिमा उभियो। आइएलआर भिसामा बस्नुहुँदो रहेछ बेलायतमा। कति दिनका लागि आउनुभयो नेपाल? लेखुरी लेखुरी देखिने नेपाली टोपी ढल्काएका अधिकृतले राजधानी पल्टाउँदै सोधे। 1 हप्ताको लागि मात्रै, चितवन निकुञ्ज घुमेर फर्किहाल्ने। विक्रमले उनको अनुहारमा हेर्दै जवाफ दियो। 5-10 स्टर्लिङ पाउन्ड पाउन सके चिया पिउनुहुन्थ्यो सर। अधिकृतले ड्याममा छाप लगाउँदै मुख खोले। माफ गर्नुहोस्, म आकस्मिक विधामा आएको, टाइट बजेटमा छु। सिधै जवाफ दिँदै राजधानी हातमा च्यापेर अगाडि लाग्छ ऊ। कस्तो लाज नमानी त्यत्र हाकिमले पैसा मागेको, मनमन भन्दै तल भुइँतलामा झर्छ। अँध्यारो कुना जस्तो लाग्ने ठाउँमा मानिसहरूको तछाड मछाड भिड देखिन्छ। आआफ्नो झोला झिक्न वरिपरि घुम्दै गरेको बेल्टबाट एकजना दौरा सुरुवाल र नेपाली टोपी लगाएका विमानस्थलका कर्मचारी जस्ता देखिनेले सरलाई ट्रली चाहियो भन्ने सोध्छ। विक्रमले हुन्छ धन्यवाद कि भन्न पाएको थियो। ट्रली ल्याइदिएको मानिसले सर 1-2 सय चिया पाउने पैसा पाइन्थ्यो कि भनी हात अघि बढाउँछ। तल पाउनुहुन्न कि क्या हो भने जोकिँदै कति सघाउन सकेका यहाँका मानिसहरूले भन्दै विक्रम ट्रली नलिकन आफ्नो झोला सङ्कलन गर्न घुमिरहेको बेल्टतिर लाग्छ। कसैका सुटकेसहरू भुइँमा लडिरहेछन्, कसैका झोला बेल्टमा घुमिरहेछन्। नेपालीहरू हस्याङ पस्याङ गर्दै अरूलाई धकेल्दै सामानहरू बेल्टबाट तान्दैछन्। त्यहाँको दृश्य बिहिबारे हाट बजारको भन्दा कम छैन। केही पर्यटकहरू उक्त अव्यवस्थित अवस्थालाई निहाल्दै मुन्टो हलाउँदै आफ्ना झोलाहरू पर्खिरहेका छन्। यो दृश्य देखेर विक्रम मनमा नै लाज मान्दै कहिले सभ्य हुने होला मेरो देश भन्दै आफ्नो झोला बोक्दै बाहिर निस्कन्छ। सर ट्याक्सी चाहिन्छ, कुन होटलमा जाने हो? म भाउ मिलाएर लगिदिन्छु एउटाले भन्छ। अर्कोले झोला तान्दै सर भन्नुहोस् कहाँ जाने हो? उसले भन्दा म केही सस्तोमा लगिदिन्छु भन्छ। मलाई टाढा जानु छैन, घरेलु उडानद्वारा चितवन जानु छ। धन्यवाद, मलाई तपाईँहरूको ट्याक्सी चाहिन्न भन्दै विक्रम भिडलाई छिछुल्दै अगाडि बढ्छ। सधैँ हतार हुने, पङ्क्तिमा बसेर आफ्नो पालो पर्खिन नसक्ने धैर्यता नभएका हामी नेपालीको मनोवृत्ति बुझ्ने चेष्टा गर्दै ऊ आफ्ना पाइलाहरू आन्तरिक उड्डयन विभागतिर लम्काउँछ। सोध्छ, बेलायतमा पो सबै चिज समयमा चल्छ, लन्डनको सुरुङ्गी रेल प्रत्येक 2-2 मिनटमा आउँछ, बस प्रत्येक मिनटमा बस आउँछ, 15 मिनटमा। त्यहाँ सबै काम निर्धारित समयमा हुन्छ अनि गरिन्छ। केही चिज सकिएला र आफू भोकै बस्नु पर्ला भन्नु छैन, त्यसरी नै यसपछि अर्को गाडी नआउला र आफू छुटिएला भन्नु छैन। तर नेपालमा यति बेला द्वन्द्वकाल छ। माओवादी, कांग्रेस, एमाले दलका नेताहरू संहिताको मुद्दामा फँसेर संविधान नबनेको अवस्था छ। शान्ति सुरक्षा छैन। एउटा गाडी छुट्यो अनि अर्को आएन भने परिएन अलपत्र। आज काम नबनेर भोलि नेपाल बन्द भयो भने अड्किएन सधैँको लागि। त्यसैले होला हतार भएको जहिले पनि नेपालीलाई। आज मङ्गलबार, घर छोडेको दोस्रो दिन, सबेरे चराहरूको मिठो गीतसँगै विक्रम उठ्छ। स्टोभमा चिया पकाएर पिएपछि निकुञ्जको कार्यालयतिर लाग्छ। मृत गौरी झन्डै 180 किलो वजन र 2.5 मिटर लामो शरीर आँगनमा लम्पसार देखिन्छ। गौरीको सुनौलो र कालो रङले छाएको टाटे पाङ्ग्रे छालालाई सुमसुमाउँदै उसोक्क सोक्क रहेको थियो। सम्झ्यो बाघ बचाउ अभियानलाई आर्थिक सहयोग गर्छु भनेर निवेदन फराम भरेर पठाएपछि वन्यजन्तु कोषले उसलाई गौरीको तस्विरसहित चिठी पठाएको। गौरीको त्यो तस्विर अझै उसको बैठक कोठाको भित्तामा सजिएको छ। घरमा आउने आफन्तलाई भन्ने गर्थ्यो, हेर्नुहोस् त मैले पालेको गौरी, ऊ त मेरी धर्मछोरी भन्ने पनि हुन्छ। मान्छेले भन्ने गर्थे, अरूले अनाथ बालबच्चा पाल्दछन्, तपाईँले एक जन्तु पाल्नुभएको छ। भविष्यमा चितवन आएर गौरीलाई प्रत्यक्ष दिउँसो देख्ने, जिउँदो देख्ने अनि क्यामेराले खिचेको फोटो साथीहरूलाई देखाउने सपना पूरा भएन। विक्रमले समग्रमा विश्वभरि र नेपालमा बाघको स्थिति र गौरीको मृत्युको कारण जान्न चाहन्थ्यो। निकुञ्जका चिफ वार्डनले विक्रमलाई यसको बारेमा बेली विस्तार लगाउन सुरु गरे। हालै संसारका 13 राष्ट्रमा 3200 बाघ रहेको अनुमान गरिएको छ, जसको संख्या शताब्दी अगाडि 1 लाख थियो। वासस्थानको नाश र चोरी सिकारीको कारणले यति छोटो समयमा यतिका धेरै बाघहरू नाश हुन पुगे। घट्ने क्रम जारी छ र रोकथामतिर नलागे एक दशकभित्र बाघ यो संसारबाट डाइनोसर जस्तै हराएर जानेछ। त्यसैले विश्व वन्यजन्तु संरक्षण कोष र अन्य पर्यावरणीय संस्थाहरू मिलेर सन् 2022 सम्ममा बाघको संख्या दोब्बर पुर्याएर 6400 बनाउने उद्देश्य लिएर विभिन्न परियोजनामा लागेका छन्। सन् 2022लाई ताक्नुको कारण यो वर्ष चाइनिज पात्र अनुसार बाघ वर्ष पर्नेछ। सन् 2011मा रसियाको सर पिटर्सबर्गमा बसेको बाघ सम्मेलनले $20 अर्ब बराबरको कोष खडा गर्ने प्रतिबद्धता दर्शाएको छ। मुख्यतः वासस्थानलाई जोगाउने या बढाएर लग्ने, साथै चोरी सिकारीलाई रोक्ने काम गरेर बाघको संख्या 12 वर्षमा दोब्बर हुने विश्वास गरिएको छ। कालो बजारमा बाघको छाला र अन्य अवयव $10,000 पर्छ अनि बाघको हड्डीलाई चाइनिज दवाईमा मिसाएर बेचिन्छ। गत सालको बाघ गणना अनुसार नेपालमा 250 बेङ्गाल प्रजातिको बाघ भएको पाइएको छ। गौरीको मृत्युको कारण चोरी सिकारी नभएर आफ्ना 3 बच्चाको लागि आहारा खोज्ने क्रममा नजिकैको थारू गाउँको एक गोठमा बाख्रा लतार्न जाँदा गाउँले गोली प्रहार गरी त्यसैको घाउले केही दिनपछि मरेको अनुमान गरिएको छ। साँगुर वासस्थान र अपर्याप्त आहाराले गर्दा बेला बखत बाघहरू घरेलु जनावरलाई पनि आक्रमण गर्दछन्। यो घटनालाई मानिस र जनावर बीच वासस्थानमा अधिकार जमाउने लडाईँमा हरुवाको मृत्युको संज्ञा दिन सकिन्छ। त्यसपछि विक्रम, निकुञ्जका कर्मचारी, नेपाल वन्यजन्तु कोषका कार्यकर्ता र वनपालेहरू मिलेर गौरीको लासलाई नारायणी घाटमा लगेर अन्त्येष्टि गरिन्छ। चितामा आगो सल्काउँदै शोकाकुल अवस्थाका आँसुका थोपाहरूले अन्तिम श्रद्धाञ्जली अर्पण गरे विक्रमले। अलिकति खरानी एउटा माटोको भाँडोमा राख्दै बाँकीलाई नदीमा बगाएर फर्किए विक्रम र अन्य मलामीहरू। वैशाख महिनाको शिरशिर बतास, वनका रूखमा उम्रेका नयाँ पालुवाले वसन्त ऋतुको आवाज, चितवनमाथिको सफा आकाशमा अर्धाकार हँसिया जस्तै 6 किलो जुनेली रातमा विक्रम चिया उमाल्दैछ। आज गौरीको मृत्युको शोकमा एक छाक बार्नु छ उसले। गौरीको यस असामयिक निधनपछि बिचरा 1 वर्ष पनि नपुगेका 3 डमरहरू कसरी चितवनको जङ्गलमा बाँच्लान् भनी चिन्ता लाग्नु स्वाभाविकै हो। अनि सोच्छ, मैले पनि मेरो जमिन कसैले ओगट्न खोज्छ भने म पनि त प्रतिवाद गर्थेँ। जनावरको बसोबास मानिसले ओगटेपछि उनीहरूलाई प्रतिवाद गर्ने अधिकार हुँदैन र मैले पनि त आज यस घना जङ्गलको माझ जो उनीहरूकै इलाका हो बास बनाएको छु। मलाई पनि राति चितोर्न आउन सक्छन् जन्तुहरू भनी डराउँदै बसेको थियो विक्रम। तातो चियाको चुस्कीपछि बिस्तारै निधाएछ कति बेला। कोही घुरेको सुन्छ तम्बु बाहिर, निस्केर हेर्छ त एउटा बाघ देख्छ अनि डरले पछाडिको ढोकाबाट भाग्छ। बाघले पछ्याउँछ, विक्रम दौडन्छ बल गरेर, थाकेको महसुस गर्छ तर बाघले पछ्याउन छोड्दैन। एउटा अग्लो रुख चढ्न खोज्छ तर सक्दैन। त्यसपछि नदीमा झाममा हाम फाल्छ, बाघ पनि हाम फाल्छ। विक्रम पारी किनारामा निस्केर थकाइले बालुवामा डम्म उत्तानो पल्टिन्छ, बाघ उसमाथि हाम फाल्छ। विक्रमले लौ मलाई खायो भने आँखा चिम्म गर्छ तर आँखा खोली हेर्छ त गौरीको अँगालोमा आफूलाई पाउँछ। विक्रम लामो सास फेर्दै बचेको अनुभव गर्छ अनि त्रसित मुद्रामा सपनाबाट बिउजिन्छ उज्यालो बिहानीको घामको किरणसँगै। यसरी गौरीको मलामीपछि एउटा माटोको भाँडोमा गौरीको खरानी बोकेर फर्कन्छ विक्रम चितवन। काठमाडौँ हुँदै बेलायत ती टुहुरा तीन डमरूहरूलाई चोरी सिकारीबाट जोगाएर र तिनको वासस्थानलाई बचाइराख्न बेलायतमा परोपकारी कार्यहरू गरेर आर्थिक सङ्कलन गर्न र आफूले महिनै पछि दिने दान 5 पाउन्डबाट बढाएर 10 पाउन्ड दिने बाचासँगै श्रुति सम्वेगमा अहिले तपाईँले सुन्नुभएको कथाको शीर्षक गौरीको मलामी। हामीले यसलाई थकित पृथ्वी कथा संग्रहबाट लिएका हौं। आज हामीले कथाकार विजय यतानका दुई कथाहरू यही थकित पृथ्वी संग्रहबाट वाचन गर्यौं। यो सँगै आजको लागि श्रुति सम्वेग यही सकिन्छ। मंगलबार फेरि हाम्रो भेटघाट हुने नै छ। तबसम्मका लागि प्राविधिक साथी संघर्ष विष्ट र म अच्युत घिमिरे बिदा चाहन्छु। नमस्कार, शुभरात्रि।